आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ प्राविधिक साथी अरविन्दसँगै म अर्जु विष्ट सल्यानी आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो यात्रा जारी छ कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 मेगाहज पोखरा र रेडियो मर्स्याङदी 95 मेगाहज लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने जलवायु कार्य जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने जलवायु कार्य जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन् विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ मनाङ मुस्ताङ र कास्की र केही गाउँहरूमा लक्षित छ संस्कृति प्रकृति र मानवबीचको साइनो घनिष्ठ छ यी एकअर्काका परिपूरक हुन् सदैवदेखि आदिवासी जनजाति प्रकृतिमा बस्दै रमाउँदै उपभोग गर्दै संरक्षण गर्दै आइरहेका छन् तर वर्तमानका दिनहरूमा अरूकै कारण समस्यामा परिरहेका छन् जलवायु परिवर्तन संरक्षणका नाममा गरिएका कार्य जल जमिन जङ्गलमाथिको अधिकारमा भएको कटौती र विकासका कार्यले परिस्थिति उनीहरू अनुकूलको हुन सकेको छैन विश्वमा बढ्दो औद्योगिक क्रान्तिले मानव जीवन सङ्कटमा पर्ने त होइन भन्ने प्रश्न उठिरहेको छ बसिरहेको ठाउँमा बस्न असहज हुनु रीतिरिवाज चालचलन संस्कार संस्कृति लोप हुने त होइनन् भन्ने चिन्ता थपिएको छ यसका लागि प्रकृति हरियाली जोगाउन बनाउन आवश्यक छ यसैको सशक्तिकरणका लागि नेपाल आदिवासी जनजाति महासङ्घले जलवायु परिवर्तन साझेदारी कार्यक्रम ल्याएको हो यसमा एसआईको आर्थिक सहयोग र नेफिन ओएईको सहकार्य रहेको छ कार्यक्रममा आज हामी अगस्त 9 तारिकमा मनाइने विश्व आदिवासी दिवसको सन्दर्भमा केन्द्रित रहेका छौँ यसपटक 30 विश्व आदिवासी दिवस मनाइएको छ यस वर्ष संयुक्त राष्ट्रसङ्घले स्वैच्छिक रूपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ नेफिलले यो वर्ष संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर भन्ने मूल नारासहित देशभर विश्व आदिवासी दिवस मनाएको छ यसैको सन्दर्भमा रहेर नेपाल आदिवासी जनजाति महासङ्घ कास्की गण्डकीका कानुनी सल्लाहकार अधिवक्ता तथा अधिकारकर्मी जुना कुमारी गुरुङसँग गरिएको कुराकानी सुनाउँछौ साथै जलवायु परिवर्तन सम्बन्धित सन्देशहरू प्रस्तुत गर्छौ कार्यक्रमलाई अगाडि बढाउँ यो सामग्रीबाट अगस्त 9 तारिकको दिन शुक्रबार देशैभरि विश्व आदिवासी दिवस मनाइएको छ काठमाडौँमा आदिवासी जनजाति समुदायले शुक्रबार साउन 25 जनजातिका मातृभाषा र लोकभाकामा बनेका गीत सांस्कृतिक झाँकी स्थानीय रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी विभिन्न जातीय वेशभूषासहित काठमाडौँको मध्यभाग ब्रुकुटी मण्डपको प्रदर्शनी मार्गदेखि प्रज्ञा भवन कमलादीसम्म झाँकीसहित परिक्रमा गरे प्रज्ञा भवनको खुल्ला बगैँचामा आदिवासी जनजातिको विभिन्न मौलिक खानपिन प्रदर्शनीमा राखियो यता पोखरामा मानवाधिकार चौकबाट पोखरा सभागृहसम्म झाँकी र्याली आयोजना गरियो कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो
आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रुख बिरुवाले दिने दाना र फल तथा जङ्गलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
नेपाल आदिवासी जनजाति महासङ्घ
23 डिसेम्बर 1994 संयुक्त राष्ट्रसङ्घको साधारण सभाले 9 अगस्तलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो। संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् 1994 देखि 2004 आदिवासी दशक समेत कर्म र मर्यादाका लागि दशक भन्ने नाराका साथ आह्वान गरेको थियो। आदि भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ। यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोबास गरिरहेका र त्यस भूमिको माटोलाई खनिखोस्टी गरेर आफ्नो पुस्ता धानिरहेका कला कौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनिन्छ। मानव सभ्यताको विकाससँगै बसाइसराईको क्रम सुरु भएपछि आप्रवासीहरूको घनत्व बढ्न गई उनीहरूको पहिचान, अस्तित्व, फरक गुण अनि रीतिहरूमा कमी आउन थाल्यो। पृथ्वीको ध्रुवीय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरूको पहिचान र उपस्थिति घट्दो क्रममा छ, किनकि पछि बसोबास गरेर आएका आप्रवासी समुदायहरू पेसा, पहिचान, बसाई लगायतका विविध कारणले हावी हुँदै आए। संयुक्त राष्ट्रसङ्घको आदिवासी समुदायको अधिकार सम्बन्धी घोषणापत्रको आर्टिकल 14 आदिवासी समुदायले आफ्नो संस्कृति, भाषा, रीतिरिवाज र चालचलन अनुरूप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरू स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ। विभिन्न अध्ययनहरूले स्पष्ट आदिवासी र गैर आदिवासी समुदायबीच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानवाधिकारका सुविधाहरूमा भएको ठूलो असमानता देखाउँछ। आफ्नो पहिचान र थलोका लागि पुस्तौंदेखि एक ठाउँमा खनिखोस्री, प्रकृतिसँग पौठीजोरी खेल्दै आएका आदिवासी समुदाय विश्वको लागि प्राचीन सम्पत्ति हो। उनीहरूको पहिचानलाई कायम राख्दै विकासको मूलधारमा ल्याउनु विश्व समुदायको प्रमुख चुनौती भएको छ। बहुभागमा आदिवासी संस्कृति भएको हाम्रो देश नेपाल अधिकांश भूधर्म र बहुजाति बहुसमुदायहरू छन् र तीव्र रूपमा उनीहरूले आफ्नो पहिचान, रीति अनि मौलिकतालाई जीवित राख्ने भरमग्दुर कोसिस गरिरहेका छन्। मौलिकता नयाँ पुस्ताले भुल्दै गएको, पुराना कुराहरूलाई निरन्तरता दिन नसकेको र आफ्नो मौलिक थर समेत परिवर्तन गरेर पहिचान हराउँदै गएका कुराहरू अत्यास लाग्दछन्। तितो सत्य के हो भने आदिवासीको बसोबासलाई बिगार्दै अनि उनीहरूलाई विस्थापित गर्दै बनाइएका सहर, बसाइएका सभ्यता र जोडिएका कारखानाभन्दा उनीहरूको आफ्नो ठाउँमा हुने मौलिक उपस्थिति नै संसार र समुदायका लागि फाइदाजनक हुनेछ। अन्तर्राष्ट्रिय आदिवासी दिवसको यो सन्दर्भपछि अब नेपाल आदिवासी जनजाति महासङ्घ कास्की गण्डकीका कानुनी सल्लाहकार, अधिवक्ता, अधिकारकर्मी जुना कुमारी गुरुङसँग विश्व आदिवासी दिवसको अवसरमा गरिएको कुराकानी सुनौ।
सम्पूर्ण आदिवासी जनजातिसँग सम्बन्धित व्यक्तित्वहरू र सम्पूर्ण नेपाली मनहरूलाई 30 विश्व आदिवासी दिवसको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। आदिवासी जनजाति भनेको जसको छुट्टै भाषा छ, संस्कार संस्कृति छ, जसको छुट्टै इतिहास छ, कानुनले नै व्यवस्था गरेको छ। त्यसैले नेपालमा पनि आदिवासी जनजातिहरूको नेपाल सरकारले नै आधिकारिकता दिएको छ। 59 जातिहरू अहिले नेपालमा आदिवासी जनजातिको रूपमा सूचीकृत छन्। वेशभूषा, भाषा, संस्कार संस्कृति, लिखित वा अलिखित इतिहास भएको जाति समुदायलाई हामीले आदिवासी जनजातिको रूपमा परिचित गर्दै आएका छौँ र अहिले नेपाल सरकारले आदिवासी जनजाति उत्थान प्रतिष्ठान पनि खडा गरेर त्यो मार्फत पनि आदिवासी जनजातिहरूको हक अधिकारको संरक्षण गर्ने, प्रवर्धन गर्ने र उनीहरूको आवश्यकता के हो, उनीहरूको भाषा संस्कार संस्कृतिलाई कसरी संरक्षण गर्न सकिन्छ भन्नेतर्फ काम गर्दै आइरहेको पनि छ। विश्व आदिवासी दिवसको सन्दर्भलाई जोडिरहँदाखेरि यो परिभाषा सहितका नेपालमा भएका आदिवासी जनजातिहरू जसले आफ्नो भाषा संस्कार संस्कृतिलाई बचाउनका निमित्त निरन्तर रूपमा सङ्घर्ष गरिरहेका छन्। यहाँले भन्नुभए जस्तै अहिले आदिवासी जनजातिहरूको बाहुल्यता भएको ठाउँ अथवा उनीहरूको बसोबास भएको ठाउँ हामी हेर्ने हो भने जहिले पनि डाँडा काँडा अथवा एकदम अग्लो ठाउँमा जानेर उनीहरू छुट्टै तरिकाले बस्छन्। उनीहरूको आफ्नै खालको संस्कृति छ, आफ्नै खालको पहिचान छ, उनीहरूमा म भन्दा पनि हामी भन्ने संस्कारको उनीहरूको प्रभाव परेको हुन्छ। हो सकेन आदिवासी जनजातिहरूको बसोबासको इतिहास हेर्ने हो भने त्यस्तै ठाउँ देख्छौँ। जस्तो उदाहरणका लागि गण्डकी प्रदेशको गुरुङहरूको उत्खनन स्थल के हो भने खोला सोतर हो भनेर अहिले पनि भनिसकेका छन् त। त्यो त नेपाल सरकारको पुरातात्विक विभागले नै भनिसकेको छ। भनेपछि अहिले त्यो अवस्था हेर्ने हो भने चाहिँ उहाँहरूले आफ्नो भाषा संस्कार संस्कृतिलाई पछ्याइरहनु भएको छ, जोगाउनका लागि निरन्तर लागिरहनु भएको छ। तर जुन ठाउँमा हुनुहुन्थ्यो त्यो ठाउँमा रहन सक्नु भएको छैन, त्यो चाहिँ अबको चुनौती हो भन्ने चाहिँ लाग्छ।
अब हाम्रो आदिवासीहरूलाई च्याप्प समातेर बाघको खोरमा लगेर राख्दिया जस्तो स्थिति हुन्छ होला होइन? त्यो ठाउँबाट तिमीहरू यता जाऊ वा यता जाऊ भन्ने वातावरण तयार गरिदिएखेरि
हिजैदेखिको पुर्खादेखिको कुरा हेर्ने हो भने एकदम प्रकृति प्रेमी नै हो। प्रकृतिसँगै रमाउने, आफ्नै पनमा रमाउने, त्यहाँ एउटा मान्छेलाई अप्ठ्यारो पऱ्यो भने सबैले सहयोग गर्छ क्या नि, त्यो खालको भावना पनि छ। तर पछिल्लो समय के भयो भन्दाखेरि देशको राज्यको संरचनामा सहभागिता हुनका लागि पनि शिक्षा पढ्नुपर्ने होला, स्वास्थ्य हुनुपर्ने होला, उनीहरू बिस्तारै बिस्तारै अनविस्थापित हुँदै बजार केन्द्रित हुन थाले, अहिले गाउँमा जङ्गल बन्न थालेको छ, आदिवासी जनजातिहरू त्यही ठाउँमा रहनु भएको छ, उहाँहरू आफ्नै ठाउँलाई माया गरेर बस्नु भएको छ, तर त्यहाँनिर त्यहाँको खोलाको कानुन बनाएको छ, आदिवासी जनजाति उत्थान प्रतिष्ठान पनि बनाएको छ। यद्यपि आदिवासी जनजातिहरूको अधिकारको कुरामा हामी पहिलो संविधान सभालाई हेर्न सक्छौँ, दोस्रो संविधान सभालाई हेर्न सक्छौँ, वा राज्यको हरेक संरचनामा अहिले केही आदिवासी जनजातिहरूलाई कोटाको रूपमा लानुपर्छ भन्ने कुरा त छ, सकारात्मक विभेदको हिसाबले लैजानुपर्छ भन्ने छ, तर त्यति हुँदाहुँदै पनि उहाँहरूको अधिकारलाई स्थापित गर्न सकिएको छैन। अहिले लोकसेवा आयोगकै प्रश्नको कुरा गरौँ, ल आदिवासी जनजातिलाई आरक्षणमा लिएर जाने एउटा पाठ बन्यो, तर जो आदिवासी जनजाति जन्मिँदै एउटा भाषा जन्मे एउटा भाषा बोलेर जन्मेको हुन्छ, एउटा संस्कारबाट हुर्केर आएको हुन्छ, त्यो जनजाति र अर्को मान्छेको फ्री कम्पिटिसन गर्यो भने त्यो मान्छेले न आफ्नो संस्कारको कुरा जान्न सक्छ, न उसको भाषाले बोल्न सक्छ, त्यही कारणले पनि उनीहरू त्यो ठाउँसम्म जान नसक्ने अवस्थाहरू विद्यमान छन्। जङ्गलको उपभोग गर्न पाउने अवस्था छैन। अहिले आयलो 169 नेपाल सरकारले रेटिफाई गरिसकेको छ, हस्ताक्षर गरिसकेको छ। सन्धि ऐन 2047 दफा 9 के भन्छ भने नेपाल पक्ष राष्ट्र भएर यदि अन्तर्राष्ट्रिय सन्धि महासन्धिलाई हस्ताक्षर गर्छ भने ती अन्तर्राष्ट्रिय सन्धि महासन्धिमा उल्लेख गरिएका कानुनी व्यवस्थाहरू नेपालकै कानुन सरह लागू हुनेछन्, यदि कुनै दफा बाजिएमा अन्तर्राष्ट्रिय कानुनलाई मान्यता दिनेछ। यो भनिरहँदाखेरि आयलो 109 भनेको नेपाल सरकारले अनुमोदन गरिसकेको हो, स्पेसिफिक आदिवासी जनजातिको जल जङ्गल र जमिनसँगको अधिकारलाई स्थापित गर्छ। तर तपाईँ टाढा जानै पर्दैन, यही लमजुङको हाइड्रो पावर हेर्न सक्नुहुन्छ। लमजुङको मर्स्याङदीमा भएको हाइड्रो पावर त्यहाँ बन्दै गरेको नेपाल सरकार वा कसको लगानी छ, त्यहाँ भएको हाइड्रो पावरबाट तपाईँको त्यहीको जनताहरू विस्थापित बने, त्यो पहाड फुटाउनका लागि बम ब्लास्ट गर्दाखेरि चाहिँ उनीहरूको घर भत्किएको छ, घरहरू अहिले पनि जसरी चिरिएको छ त्यही अवस्थामा छ, अनि त्यहाँका महिलाहरू जो चाहिँ आदिवासी जनजाति महिलाहरू मात्रै नभएर अन्य महिलाहरू पनि जो चाहिँ पेटमा बच्चा भएको मान्छेहरू आत्तिएर डराएर अनि त्यो बम ब्लास्ट गर्ने बेलामा बाहिर जा भन्यो गयो घरमा चोर पस्छ, त्यो यावत पीडाहरू उहाँहरूसँग छ भने अब त्यहाँको मान्छेले साँच्चै त्यहाँको हाइड्रो पावरको उपयोग गर्न पाएको छन् त, वा
अरूका कारणले पनि विस्थापनको चरम स्थितिमा रहेछौ अर्थात् दोहनको पीडामा रहेका रहेछौ होइन?
त्यो हो, त्यो धेरै टाढै जान पर्दैन। लमजुङकै एउटा घटनाले मात्रै पनि के हो भने हामी त्यही पनि म आफै एउटा मानव अधिकार प्रतिरक्षकको रूपमा रहिरहँदा त्यहाँको अनुगमन मैले पनि गरेको हो। त्यहाँ जाँदाखेरि एकजना बाबाले के भन्नुभयो भने एकजना गुरुङ बाबा हामी जाँदाखेरि पुरै खनिएको थियो, डोजरले खनिएको थियो, र बाबाले के भन्दै हुनुहुन्थ्यो भने नानी मेरो यहाँनिर दुईवटा ढुङ्गाले छाएको घर थियो, डाक्टर हर्क गुरुङको गाउँको तल हो त्यो त्यो हाइड्रो पावर जो चाहिँ अहिले मनाङ जानका लागि हामी सुरुङ मार्फत जान्छौँ, तपाईँको घर खै त भनेको भत्कायो। अनि तपाईँले के भन्नुभयो, तपाईँले केही त्यो बापत तपाईँले क्षतिपूर्ति पाउनुभयो? थोरै मात्रै दियो। अहिले कहाँ बस्नुहुन्छ? अर्काको बारीमा गुन्द्री बारेर बसेको छु। अनि के भन्नुभयो, मेरो घर भत्काउन दिन्न भन्नु भएन भनेको? तँलाई राष्ट्रिय कानुन ल्याइदिन्छु भन्यो, त्यसैले डराएर मैले के पनि भनेन। भनौँ न उनीहरूको आफ्नो प्रकृतिसँग रमाएर बस्ने त्यो समुदाय जसले कानुन के हो बुझ्दैन, राष्ट्रिय कानुन ल्याइदिन्छु भन्छ त्यो पनि थाहा छैन होइन, अनि सरकारले आफ्नो स्वार्थका लागि कोसँग कसरी एग्रिमेन्ट गर्छ त्यो पनि थाहा छैन, र त्यही मर्स्याङदीमा बगेको पानीबाट निकालिएको विद्युत त्यहाँको जनताले बत्ती बाल्न नपाएर टुकी बाल्छन्, त्यहाँको जनताले त्यहाँको चादर त्यो पानी त हाइड्रो पावर चलाएपछि त पानी त प्रदूषण भयो नि, सफा पानी पिउन पाउँदैनन्, त्यो कारणले पनि विस्थापित हुनुपर्ने कारण छ। आदिवासी जनजातिले कहिले पनि विकासको विरोध गर्दैन, तर विकासका नाममा गरिएका विनाशहरू के हो भने त्यहाँको संस्कृति हराउँदैछ, त्यहाँको उनीहरूको वेशभूषा हराउँदैछ होइन, उनीहरूको भाषा हराउँदैछ, त्यो कारणहरूले पनि के हो भने आदिवासी जनजातिहरूलाई विस्थापित गरिरहेको अवस्थामा चाहिँ हामीसँग अन्तर्राष्ट्रिय कानुन छ, राष्ट्रिय कानुन छ, नेपाल युएनको 193 राष्ट्रमध्येको एउटा राष्ट्र हो, युएनले गरेका हरेक निर्णयहरू नेपालका लागि नैतिक रूपमा जिम्मेवार हुन्छन्, त्यहाँबाट युएन ट्रिप भन्ने छ आदिवासी जनजातिहरूको मानव अधिकारका लागि, त्यसको आर्टिकल त्यसको दफा 3 के भन्छ भने आदिवासी जनजातिहरूको आत्मनिर्णयको अधिकार हुन्छ है भन्छ। म के गर्ने भनेको त मेरो आत्मले भन्ने होला नि त, युएनको
सोधिनु त पर्छ होला नि, जहाँ बसिरहेको छ उनीहरूलाई सोध्दै नसोधिकन काम गर्नु त हुन्न होला। संविधानले पनि तिमीहरूको आर्थिक सामाजिक सांस्कृतिक यी विभिन्न पक्षहरूको ग्यारेन्टी गरेका छ है भनेर त लेखेका छ, 16-48 विभिन्न अधिकारहरू त त्यहाँ प्रत्यायोजित छन्।
हो, संविधानले पनि प्रत्याभूत गरेको छ, 16-48 अधिकार भनेको समग्र नेपालीहरूका लागि अहरणीय अधिकार हो,
ती अधिकारहरू जसले प्रयोग गर्न पाउँदैन राज्यले माग गर्ने बित्तिकै राज्यले पुरा गर्नुपर्छ। त्यहाँभित्र भाषिक अधिकार पनि छ, त्यहाँभित्र जातीय अधिकार पनि छ, मानव अधिकारको कुरा छ, स्वतन्त्रताको कुरा छ, सबै अधिकार छ। तर त्यो अधिकारहरूले कार्यान्वयन गर्न पाएको छैन। एउटा यहाँले भन्नुभयो जस्तै त्यो ठाउँबाट विस्थापित हुनको लागि अथवा लमजुङकै हाइड्रो पावरकै मात्रै हामीले उदाहरण दिने हो भने त्यहाँको त्यो विस्थापितहरूले साँच्चकै क्षतिपूर्ति पाए त वा आन्दोलन गर्नु पऱ्यो कि यतिसम्म कि त्यो हाइड्रो पावरमा काम गर्नका लागि बाहिरका मान्छेले आएर जागिर गरे त्यहाँका मान्छेले जागिर पाएनन् अनि त्यहाँ उनीहरूले आन्दोलन गरिसकेपछि केही केही क्षतिपूर्ति त पाए। मैले तपाईँले भनेकै कुरा यहाँनिर के हो भने आयलो 109 के भन्छ भने यदि कुनै ठाउँमा राज्यलाई आदिवासीको बसोबास भएको ठाउँमा राज्यलाई विकास गर्नु पर्यो भने पहिला पूर्व सुसूचित भन्छ कि उनीहरूलाई पहिल्यै पहिला जानकारी दिनु पर्यो, यही रिपोर्ट बनाउनु पर्यो, त्यहाँको वातावरणले उनलाई के असर गर्छ, त्यहाँको जनताले के सुविधा पाउँछन्, सेवा सुविधा, उनीहरूको स्वास्थ्य लगायत त्यहाँको वातावरणले गर्न सक्ने असर, त्यो सबै कुरा बनाएर मात्रै अनि बल्ल अगाडि बढ है भनेर त्यो पहिल्यै प्रि उनीहरूसँग अनुमति लिनुपर्छ भन्ने कुरा चाहिँ आयलो 109 भन्छ। तर त्यहाँ के छ भने तपाईँलाई म एउटा दुःखका साथ भन्छु, अहिले हाम्रो जति नेपालमा हाइड्रो पावर बन्छ वा जतिवटा प्रोजेक्ट बन्छ वा इन्टरनेसनली विभिन्न विकास संरचनाहरू बन्छन् त्यहाँबाट गरिने रिपोर्ट भनेको चाहिँ इङ्ग्लिसमा हुन्छ। एउटा आदिवासी जनजातिको गाउँमा बसेको मान्छे उनलाई अहिले पनि इङ्ग्लिस के हो थाहा छैन, नेपाली के हो थाहा छैन, उनीहरू आफ्नै भाषा बोल्छन्, आफ्नै संस्कारमा रमाउँछन्, बजारै पनि देखाएको छैनन् कतिपयले होइन, अनि तिनलाई त्यो इङ्ग्लिस रिपोर्ट लगेर दिएर के अर्थ? उनको भाषामा बुझाउनु पर्छ नि। हो आयलो 109 के भन्छ भने उनकै भाषामा बुझाउनु पर्छ, उनले बुझेर ल हुन्छ हामी मान्छौँ भन्यो भने हुने हो। तर दुःखको कुरा के हो भने त्यहाँ गइसकेपछि त्यहाँको एक दुईवटा नेता समात्ने गएर त्यहाँ डडङ डुडुङ गर्ने, तँलाई राष्ट्रिय कानुन लगाइदिन्छु र भनेपछि त्यो घर भत्काइएको अवस्था छ, पाएको सकेन नि। हो यस्ता खालको कुराहरूले पनि के हो भने अहिले आदिवासी जनजातिको इस्युमा काम गरिरहँदा मानव अधिकारको कुरा गरिरहँदा अहिले त यहाँले भन्नुभयो जस्तै मौलिक अधिकारको कुरा गरिरहँदा त्यो अधिकारहरू कहीँ पनि प्रयोग गर्न सकिएको अवस्था छैन।
आइडेन्टिटी त हरायो नि नेपालीको आइडेन्टिटी, नेपाली जनजातिहरूको आइडेन्टिटी त हरायो नि। हामीसँग आफ्नै रहिथाने सिप छ, एउटा कसैले बम्लर ढङ्ग पड्काइदियो भने माछा मारेर खाला एउटा कुरा भयो, तर दुवाली छेकेर ढरिया बनाएर आफ्नै प्रवृत्तिको त्यो जाल बनाएर जीविकोपार्जन गर्दै आएको त हाम्रो बाबुबाजेको पुर्खादेखिको काम हो नि। टोको नाम्लो बुनेर कोदो टिपेर अब मकै आफ्नै रैथाने बालीहरू संरक्षण गर्दै जडबुटी संरक्षण गर्दै त्यही औषधि मूलको रूपमा चलाउँदै आएको हो
नि। तपाईँ अहिले मात्रै भन्नु न अहिले लोकल रक्सीलाई आधिकारिकता दिनुपर्छ भन्ने आवाजहरू उठिरहेको छ। मेरो आमाले त्यो गाउँमा बसेर रक्सी पार्नुहुन्थ्यो र त्यही रक्सी पारेर हामीलाई पढाउनु भयो। त्यो रक्सी कसरी पार्नुहुन्थ्यो भन्दाखेरि वनमा गएर जडीबुटीको बाट वनलाई त्यो ल्याएर मर्चा बनाएर अनि त्योबाट रक्सी बनाउनुहुन्थ्यो। त्यो वास्तवमा एउटा औषधि पनि हो, जडीबुटीबाट बनेको औषधि हो नि त। तर धेरै खाएपछि पो मान्छेलाई लाग्ने हो, मात्ने हो, दाल भात मासु धेरै खायो भने बिरामी हुन्छ नि त। हामीलाई कहिले पनि मेरो आमाले ट्याब्लेट खुवाउनु भएन, गाउँकै जडीबुटी खुवाउनु भयो। तर ज्ञानका हिसाबले र त्यो ठाउँमा बसेर त्यहाँको त्यो जडीबुटीसँग परिचित भएका कारणले हामीलाई कहिले पनि ट्याब्लेट नखुलाइकन यो ठाउँसम्म ल्याउनु भयो भनेपछि त्यो विज्ञता त अहिले त हरायो नि त। अहिले मेरो आमा पोखरा आएर बस्नु भएको छ, कोरोना बढ्यो, मान्छे आत्तिए, मेरो आमाले के भन्नुभयो थाहा छ? मैले औषधि खाइरहेको छु, मलाई कोरोना हुँदैन रे। कसरी खानुभयो भनेर सोधेको, त्यहाँ सानो बारी छ अहिले पोखरामा, त्यहाँ छाँक्रा ल्याउने बेलामा त्यो गुर्जोको लहरा आएछ, मेरो मान्छेले गुर्जो के हो थाहा पाएन, त्यति बेला गुर्जो खोज्दै किन्दै खाँदै गरे। तर मेरो आमाले त्यति बेलैदेखि बिहानै बिहान मैले गुर्जोको पात खाएको छु, मलाई कोरोना हुँदैन। हो भनेपछि त्यो विज्ञता, त्यो ज्ञान त हरायो नि त। अनि अहिले तपाईँ विदेशी ब्रान्डको रक्सीलाई चाहिँ ब्रान्डेड बनाएर मान्छेले बेच्ने, अवैधानिक नभन्ने अथवा त्यसलाई चाहिँ नरोक्ने, जसले त्यो जडीबुटी प्रयोग गरेर कोदोको रक्सी बनाउँछ तिनको गेलिन गेलिन लगाएर प्रहरी सुरक्षाकर्मी लगाएर फालिदिने, जसले उनको जीविकोपार्जन हुन्छ, जसले म जस्तो छोरीहरूलाई त्यही रक्सी पारेर पढाएर यो ठाउँमा ल्याउनु भएको छ, त्यो त इतिहास हो नि त होइन। त्यो मैले किन मैले तपाईँको अगाडि सेयर गर्दैछु भने आदिवासी जनजातिभित्रको त्यो खालको ज्ञान, त्यो खालको विज्ञता, मैले अब मैले त्यो मर्चा बना
जडीबुटी
मैले गएर ल भन्नु न अहिले मलाई वनमा गएर त्यो जडीबुटी ल्याएर मर्चा बना म सक्दिनँ नि त, मैले जान्दिनँ नि त। तर मेरो आमाले अहिले भर्खर गर्नुहुन्छ भने त्यो पुस्ता गइसकेपछि अर्को पुस्ताले त त्यो ज्ञान त हरायो नि त. यसलाई बचाउनु पर्ने के हो भने इन्टरनेसनल्ली युएनको एज अ मेम्बर स्टेट अफ नेपाल, नेपाल आफैमा पनि युएनको एउटा सदस्य राष्ट्र भइरहेको र युएन ट्रिपले पनि आत्मनिर्णयको अधिकार सहितको दिएको, आयलो 109 दिएको अधिकार जुन पूर्व सूचित पहिला उनीहरूलाई गरिनुपर्छ भन्ने कुरा छ, त्यो कहीँ कतै कार्यान्वयन छैन कि.
स्वतन्त्रता भनेको त खालि बोल्ने मात्रै त होइन होला नि, स्वतन्त्रता त स्वायत्ततासँग पनि त जोडिन्छ.
हो हो हो, अहिलेको त्यही भएर त पहिलो
खान पाउने, बाँच्न पाउने, रमाउन पाउने, आफ्नै थाकथलोमा खेल्न पाउने,
कहिले कहिले हामीलाई पनि पीडा हुन्छ. अब हामी यतिको बुझ्ने मान्छेलाई पीडा हुन्छ भनेपछि गाउँको मान्छेलाई कति भयो होला. म तपाईँलाई एउटा मात्रै उदाहरण दिन्छु भाषाको कारणले मान्छेलाई कति असर पर्दो रहेछ भनेर. एउटा नानी, एउटा उसको बोयफ्रेन्डले चाहिँ उसलाई किडन्याप गर्यो अनि उसको आमा गाउँको लम्जुङको एकदमै गाउँ माथि गाउँमा बस्ने मान्छे, उहाँले जाहेरी दिनुभयो बच्चा हरायो भने जाहेरी दिनु पर्यो नि त. त्यो नानीलाई उहाँ धादिङ बेसीबाट समातेर लिएर आयो, त्यो केटासहित समातेर लिएर आयो, केस चल्यो अनि आमा जाहेरवाला हेर्नुहोस् है, आमालाई अदालतले बयान लिनको लागि बोलायो, म त्यहीँ छु, म वकिल हुँ, म त्यहीँ छु. अनि त्यो दिन तपाईँ कहाँ हुनुहुन्थ्यो, तपाईँको छोरीले कसरी सम्पर्क गर्नुभयो, के भयो होला भन्नुहोस् भनेर सरकारी वकिल साहबले प्रश्न गर्नुभयो. अनि त्यो आमाले के भन्नुभयो भने, ताबी हो नानी भन्नुभयो क्या, मलाई के भन्ने हो नानी, मैले उहाँले भनेको बुझ्नु भएन होइन. अनि सरकारी वकिल साहबले के भन्नुभयो भने, नेपालीमा बोल्नुहोस् तपाईँ, गाइखाने भाषा बोल्ने. हेर्नुहोस् है, यो कुराले कति धेरै हर्ट गर्यो होला. कैयौँचोटि हामी यो 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 लेभलको मान्छेले कहीँ गएर यस मैले म जन्मिँदाखेरि मैले मेरो म जन्मिँदाखेरि मैले लिएर आएको मैले सिकेको भाषा भनेको त पहिलो भाषा त गुरुङ भाषा हो नि त. पछि नै मैले नेपाली सिकेँ, पछि नै मैले इङ्ग्लिस सिकेँ, हामी अहिले इङ्ग्लिस भाषा, चाइनिज भाषा, कोरियन भाषा पैसा तिरेर सिक्छौँ बाबा. मैले जन्मेको मेरो ओरिजिन जति बेला म जन्मेँ म यो धरतीमा आउँदा बित्तिकै सिकेको भाषा मैले बोल्न नपाउनु भनेको कतिसम्म पीडादायक होला कि. अनि उहाँ बिचरा रातो कालो हुनुभयो, बोल्नै सक्नु भएन, नभए मैले बोलेको फेरि मलाई नै गाली मलाई अप्ठ्यारो पर्ने हो कि. अनि त्यो लेख्ने एकजना महिलाले, अहिले त इन्टरप्रेटरको पनि त व्यवस्था हुन्छ नि त, म्याडमले भनिदिइहाल्नुहुन्छ नि भनेपछि अलिकति लस्किनु भयो. भनेको अहिले पनि हामी कहीँ कतै मेरै समुदायको मान्छे भेटी गएर मैले ए के छ भनेर गुरुङ कुरा बोल्यो भने यस्तो भाषा नबोल भनेर गाली खाइन्छ क्या. अनि मेरो एकजना साथीले संविधानको कुन धारामा लेखेछ हाँ मेरो भाषा बोल्न पाउँदैन भनेर देखा भनेर वकिललाई थर्काएपछि वकिल कालो र निलो भयो. कहिले कहिले यस्तो परिवेशहरू. यो मैले किन सियर गरिरहेको छु भने हामी विश्व आदिवासी दिवस मनाउने भनिरहेको छौँ, राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय. तपाईँको अहिले आइसिसिपीहरूको कुरा छ, आइसिइएसएहरूको कुरा छ, सामाजिक आर्थिक सांस्कृतिक अधिकार सम्बन्धी महासन्धि पनि नेपाल सरकारले हस्ताक्षर गरिसकेको छ, मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्रले दिएका अधिकारहरू छन्, महिला अधिकार सम्बन्धी सिडोले दिएको अधिकारहरू छन्, ती सबै अधिकारहरूलाई साँच्चै यो विश्व आदिवासी दिवस मनाइराख्दाखेरि यहाँको आदिवासी जनजातिले प्रयोग गर्न पाएको छन् त भन्दाखेरि छैनन्. पछिल्लो समय चाहिँ अहिले राज्यको संरचनाहरूमा केही केही देखिएको छ, राजनीतिक दलहरूले पनि आदिवासी जनजातिलाई लैजानुपर्छ, त्यहाँ आदिवासी जनजातिहरूको अनुहारहरू देखिनुपर्छ भन्ने कुरा चाहिँ देखिएको छ.
मूल थलो भएको यो क्षेत्रमा भाषाकै सन्दर्भमा केही सरकारी कामहरू हुन सकेनन्, तर काठमाडौँले त केही केही गर्न खोजे जस्तो त देखियो नि होइन.
हो, काठमाडौँ गर्यो. अब यहाँ गण्डकीमा पनि हाम्रो माग चाहिँ के छ भने, किनभने गण्डकी प्रदेश भनेको गुरुङहरूको आदिवासी जनजातिको बाहुल्य त भएको प्रदेश हो, त्यसैले पनि यहाँनिर कम्तीमा पनि गुरुङ र मगर भाषालाई चाहिँ यहाँको अन्य कामकाजको भाषाको रूपमा ल्याउनु पर्छ भन्ने कुरामा हाम्रो पनि माग छ र हामीले त्यो अनुसार कुरा गर्दै पनि आइरहेका छौँ. तर अहिले भर्खरै मात्रै आर्थिक मामिला मन्त्रालयको मन्त्री मान्य मन्त्रीज्यूले चाहिँ त्यो विषयलाई अलिकति उठान गर्नुभएको छ. त्यो विषयमा एउटा लिपि नै बनाएर लिएर जाने अथवा स्कुलको पाठ्यक्रममा नै त्यो राखियो भने तपाईँको अहिले त दुःख कानेर लाग्छ भने गाउँबाट हामी हिजो गाउँबाट आउनेहरूलाई हाम्रो भाषा हामी बोल्छौँ, तर अहिले पछिल्लो जेनेरेसन हाम्रै बच्चाहरूले पनि त्यो भाषा बोल्दैन कि. किन बोल्दैन भन्दाखेरि अब स्कुलमा जाँदा इङ्ग्लिस बोल्छ, नेपाली बोल्छ, समुदायमा सबै त्यही भाषा बोल्छ. गुरुङ भाषा त घरमा बोलेन बोलिने हो नि त, अनि घरमा एकछिन बोलेको कुराले भन्दा पनि उनीहरू अन्त अरूकै प्रभावित बढी हुने भयो, थाहा छैन. त्यो कारणले पनि त्यो खालको स्थिति भएको हुनाले कम्तीमा कामकाजको भाषा गण्डकी प्रदेशमा चाहिँ गुरुङ र मगरलाई बनाउने भन्ने कुरा चाहिँ अहिले पछिल्लो समय अगाडि आइरहेको छ. तर त्यो फेरि गण्डकी प्रदेश सरकारले कानुन बनाउनु पर्यो, त्यसको कार्यविधि बनाउनु पर्यो, अनि मात्रै त्यो लागू गर्न सकिन्छ. एउटा अर्को चाहिँ पाठ्यक्रमहरूमा स्कुलको त्यो विषयहरू राख्न सक्यो भने मलाई लाग्छ सुरुवात गण्डकी प्रदेशले नै गर्नुपर्छ भन्ने हो. अहिले हाम्रो त्यही कुरामा छलफल चाहिँ भइरहेको छ, त्यो भयो भने चाहिँ केही प्रभावकारी होला, नत्र भने तपाईँले भने जस्तै अब भाषा हराउँछ, संस्कार हराउँछ, संस्कृति हराउँछ. होइन, मैले यहाँ लगाउने गुनियो चोलो भन्दा म बाहिरकै कपडा लगाउन म मन पराउने हुन सक्छु भोलिका दिनमा। नेपालमा मेरो मैले भाषा बोल्न नि पाउँदिनँ, म लोकसेवा आयोगमा लड्न जाँदाखेरि पनि मैले मान्ने ल्होसारको बारेमा क्वेसन सोधिँदैन, मलाई यहाँ बस्नु नै मन छैन, भो म विदेशै जान्छु भने झन् विस्थापित भयो। राज्यले गर्नुपर्छ, राज्यको आफ्नो दायित्व हो। अन्तर्राष्ट्रिय कानुन सँगसँगै नेपालको मौलिक हक र नेपालले गरेको जुन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन 2058 गरेको व्यवस्था छ त्यो अनुसार पनि गर्नुपर्छ। र त्यसो भनिराखेर फेरि हामी राज्यलाई मात्रै दोष दिने होइन, आदिवासी जनजाति समुदाय जो छ यो समुदायले पनि आफ्नो अधिकार के हो भन्ने कुरामा आफै पनि सचेत हुन जरुरी छ।
अब युगौँदेखि आदिवासी जनजातिका भूमिमा रहिआएका खर्गहरू छन्, हाम्रा चरिचरणहरू छन्, तिनीहरूलाई संरक्षण गर्ने नाममा संरक्षित क्षेत्रका रूपमा रूपान्तरण गरे, जसले गर्दाखेरि त्यो क्षेत्रमा बसोबास गर्ने दाजुभाइ दिदीबहिनी आमा बुवाहरू अलिकति तर्सिने गर्छन्। काठ लिन गयो बन्दुक तेर्साइदिन्छ, घाँस काट्न गयो बन्दुक तेर्साइदिन्छ, कहीँ हप्काई पनि खाला। यो स्थिति नआउन दिनका लागि कस्तो खालको प्रणालीको आवश्यकता पर्छ?
चितवन राष्ट्रिय निकुञ्जकै अस्ति भर्खर मात्रै एकजना वकिल जो चाहिँ चेपाङ समुदायबाट पहिलो वकिल हुनुहुँदो रहेछ, उहाँले के भन्दै हुनुहुन्थ्यो भने त्यहाँ हाम्रो दिदीबहिनीहरूलाई जङ्गलमा दाउरो लिन जानु पाइँदैन, अघि तपाईँले भने जस्तै बन्दुक तेर्साइन्छ, बन्दुक मात्रै होइन कतिपय दिदीबहिनीहरू बलात्कृत पनि भएका छन्। त्यो घटनाहरू कति बाहिर आए कति आएनन् फरक कुरा हो होइन, यद्यपि त्यो जङ्गलमा घाँस दाउरा लिन जाँदाखेरि उनीहरूमाथि हुने अत्याचार अन्याय दमन शोषण त्यो चाहिँ अति नै बढेको छ। त्यसैले घाँसका दाउरा गर्ने वनहरू पनि अहिले संरक्षित एरिया भएको कारणले त्यहाँ जान नपाउने स्थिति चाहिँ छ। त्यसले गर्दाखेरि आदिवासी जनजातिहरूको सिङ्गो जीविकोपार्जनमा असर परेको छ, उनीहरूको संस्कार संस्कृतिलाई अप्ठ्यारो परेको छ। त्यस पछाडि उनीहरू के गर्ने त बरु विस्थापित हुने कुतै कुनै ठाउँमा गएर बस्ने भन्ने हिसाबले आफ्नो ठाउँ जो हिजोदेखि बसेको ठाउँ हो त्यो ठाउँ चाहिँ छोडेर जानुपर्ने अवस्था चाहिँ छ। जो समुदाय अहिले पनि त्यही ठाउँमा बसेर मेरो भाषा बोल्न पाएको छैन, जो समुदाय हिजो मैले हुर्काएको वनमा गएर बसेर घाँस काट्न पाएको छैन, जो समुदाय अहिले गएर कुनै ठाउँमा गएर बोलिरहँदाखेरि त तिमी चाहिँ यस्तो नजान्ने मान्छे, तपाईँ एउटा मात्रै उदाहरण भन्नु न, हामीलाई के भनिन्छ भने यो गुरुङहरूले बोल्नै जान्दैन, तेरो कुकुरले हामीलाई टोक्नुहुन्छ भन्छ, मान्छेलाई त भन्छ, कुकुरलाई हजुर भन्छ, तपाईँ भन्छ, तपाईँहरूले भन्छ क्या। कुरा चाहिँ के हो भन्दाखेरि हाम्रो भाषामा केही भनेपछि त तिमी तपाईँ हजुर सबै भयो कि, अनि कसलाई तपाईँ भन्ने कसलाई हजुर भन्ने भन्ने कुरा कसैले पनि जान्दैन। के भनेपछि जस्तो इङ्ग्लिसमा यु भन्छ नि त्यस्तै हो गुरुङ मगरको संस्कार। एउटा कुरा हेर्नु न, तपाईँको विदेशीहरू अहिले नेपाल आउँछन् किन, नेपालको संस्कार संस्कृति हेर्न आउँछन्, पिएचडी गरिसके, लेखिसके होइन,
तिन महिना अगाडि मात्रै एकजना अमेरिकीले नेपालको लोक संस्कृतिमा अध्ययन गरेर पिएचडी गरेपछि उहाँले दुई महिना अगाडि मात्र 1,00,000 पुरस्कार राशि हात पार्नुभयो अमेरिकी नागरिकले नेपाली लोक संस्कृतिमा पिएचडी
गर्नुभयो होइन। अनि त्यो लोक संस्कृति तपाईँको यस्तो छ कि त्यो विदेशीहरू जस्तो ल भन्नुहोस् न घान्द्रुको वा सिक्लेसको कल्चर हेर्नका लागि वा चितवनको थारूको कल्चर हेर्नका लागि त त्यो विदेशी त नेपाल पहिला त काठमाडौँको एम्बेसीलाई पैसा कर तिरेर मात्रै आउने होला नि त, राज्यको सम्पत्ति हो नि त्यो त होइन र। अब त्यो घान्द्रुको कल्चर वा त्यो चितवनको त्यो थारूहरूको नाच त्यो त थारूले मात्रै बचाउनुपर्छ अथवा गुरुङले मात्रै बचाउनुपर्छ भन्ने होइन नि त, त्यो जस्तो कौराको कुरा छ, धेरै संस्कार संस्कृतिहरूबाट धनी छन् आदिवासी जनजाति जो चाहिँ विदेशीका लागि पनि एउटा पर्यटकीय, नेपाल त्यसै पर्यटकीय देश बनेको होइन नि त, त्यो बचाउनका लागि पनि राज्यको पनि दायित्व के हो भने उनीहरूको अहिले हामीलाई दुःख कहाँ लाग्छ भने जस्तो यहाँनिर मेला गर्नु पऱ्यो काहीँ गर्नु पऱ्यो भने ल तपाईँको ऱ्याली ल्याउनुहोस् त झाँकी ल्याउनुहोस् त भने गुरुङ ड्रेस लगाएर मगर ड्रेस लगाएर कुमार ड्रेस लगाएर त्यहाँ जानुहुन्छ कि हामी सोपिस हो त। अब यो खालको पीडाहरू चाहिँ अब पछिल्लो समयको पुस्ताहरूले चाहिँ उठाउँदै आएको छ, हामी चाहिँ राज्यले हामीलाई त्यसरी देखाउनका लागि मात्रै गरिने होइन, मानव अधिकार भनेको चाहिँ मैले अनुभूति गर्ने हो कि अर्काले दिएर होइन कि, म कस्तो छु मैले के गर्न पाएको छु भन्ने कुरा चाहिँ त्यो रियलाइजेसन मलाई हुनुपर्छ अथवा मैले अनुभूति गर्न पाउनुपर्छ, त्यो चाहिँ ह्युमन राइट हो। अन्तर्राष्ट्रिय सन्धि महासन्धिमा नेपाल पक्ष राष्ट्र भइरहँदाखेरि र नेपालमै कानुन बनाएर चलाइरहँदाखेरि पनि नेपालकै आदिवासी जनजातिहरूले चाहिँ भनौँ न स्वतन्त्र रूपमा आफ्नो अधिकारको प्रयोग गर्न पाइरहेको चाहिँ छैन।
मान्छेको प्रकृति मान्छेको संस्कृतिको यो त्रिपक्षीय साइनो छ नि, यसका लागि के कुराहरूमा अलिक बेसी ध्यान दिन सकियो भने नहुनुभन्दा केही हुन्छ है भन्ने आशा गर्न सकिन्छ।
यो प्रकृति बिना मान्छे रहनै सकिँदैन, हामी यही प्रकृतिमा जन्म्यौँ, यो प्रकृतिसँगै रमाउँछौँ होइन, यो प्रकृतिलाई जसरी आदिवासी जनजातिहरूले आफ्नो ठाउँमा संरक्षण गरेर राखेको थिए अहिले त्यहाँनिर विभिन्न नाममा त्योलाई उहाँहरूलाई विस्थापित गरिसकेपछि संरक्षण हुन सकिरहेको अवस्था छैन। सँगसँगै उनीहरूको नाता चाहिँ के हो भने प्रकृतिसँग पनि हुन्छ संस्कृतिसँग पनि हुन्छ,
पहिला पूजा गर्छन् अनि चलाउँछन्,
हो प्रकृति प्रेमी हो नि,
नाममा पूजा हुन्छ नि,
हो त सिमे भूमिको पूजा हुन्छ, अनि हामीले सबभन्दा पहिला प्रकृति रक्सीलाई सम्झन्छौँ, हरेक पूजा गर्दाखेरि रक्सी चढाउनु पर्छ, त्यो आफ्नो कल्चर हो नि त होइन। यद्यपि जो अहिले पनि आदिवासी जनजातिहरूको तपाईँको त्यही थाकथलोमा गयो भने त्यहाँको वास्तविकता उनीहरूले बिर्सेका छैनन्, हामीलाई पनि त्यो छ भने अबको पछिल्लो जेनेरेसनलाई चाहिँ छैन, त्यसलाई बचाउनु चाहिँ पर्छ भन्ने आदिवासी जनजातिहरूको हिजोभन्दा आज के आवाज उठाउन सक्ने चाहिँ भएका छन्। होइन हामी चाहिँ कहीँ न कहीँ राजनीतिक हिसाबले वा सांस्कृतिक हिसाबले वा सामाजिक हिसाबले जानुपर्छ भन्ने त छ, तर
झुक्याउँछन् कि भन्ने आशंका
जीवित छ। जीवित झुक्याउँछन् कि होइन, झुक्याउँछन् सकेसम्म झुक्याउँछन्। सिद्धि उनीहरूले आफ्नो इन्ट्रेस्ट अनुसार काम गर्न पाए। मानवाधिकार भनेको अनुभूतिको कुरा हो, जति बेलासम्म अनुभूति हुँदैन जति बेलासम्म विभेद रहिरहन्छ, केही समय चुप हुन सक्छ तर अर्कोचोटि अर्को ज्वालामुखी भएर उठ्न सक्छ है फेरि। त्यो सिद्धिएको अथवा चुप्प लागेर बसेको अथवा अधिकार दियो भने बरु चुप्प लागेर बस्छ, इक्वल उनीहरूले अनुभूति गर्न सक्यो भने, जतिसम्म दबाइरहन्छ जतिसम्म दमन गरिरहन्छ जति बेलासम्म शोषण गरिरहन्छ नि, केही समय चुपचाप हुन्छ तर अर्को दिन फेरि सलाइको एउटा काँटी काफी हो नि त आगो बाल्नको लागि। त कानुनको आयलो र युएन ड्रिपको कुरा गर्दाखेरि चाहिँ उनीहरूको जातीय सङ्गठनबाट नै प्रतिनिधित्व गर्न पाउनुपर्छ भन्ने चाहिँ छ। राज्यले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्छ कानुन बमोजिम भूमिका निर्वाह गर्नलाई। आदिवासी जनजाति आफै पनि हाम्रो भूमिका चाहिँ हामी यस्तो छौँ है भनेर राज्यसँग बेला बेलामा प्रश्न गर्ने बेला बेलामा कुरा गर्ने चाहिँ गर्नुपर्छ भन्न चाहिँ चाहन्छु।
हस्, कार्यक्रममा समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद यहाँ लगायत सम्पूर्ण अन्नपूर्ण एफएम परिवार फ्यामिलीलाई मलाई यो अवसर दिनुभयो। विश्व आदिवासी दिवसको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। मान्छेले एउटा मान्छेले अर्को मान्छेलाई सम्मान गर्न सिक्नुपर्छ। हामीसँग भएको भाषा संस्कार संस्कृति आदिवासी जनजातिको मात्रै होइन, सिङ्गो नेपालको हो। त्यसैले पनि नेपालले पनि यसलाई संरक्षण गर्नतर्फ लाग्नुपर्छ र हामी आफै पनि सचेत बन्नुपर्छ। यति भन्न चाहन्छु, धन्यवाद।
हस्, उहाँ हुनुहुन्थ्यो अधिवक्ता जुनाकुमारी गुरुङज्यू हामीसँग कुराकानी गर्दै। अधिकार कर्मी आदिवासी महिला महासङ्घ कास्की गण्डकीका कानुनी सल्लाहकार पनि हुनुहुन्छ। यो कुराकानीसँगै प्राविधिक साथी अरविन्दले समय सकिएको सङ्केत दिइसक्नु भएको छ। आजका लागि प्रस्तुति यति नै। कार्यक्रम साइनोमा अर्को साता शनिबार पुनः यही समयमा फेरि भेटौँला। कार्यक्रम कस्तो लाग्यो? आफ्ना सल्लाह सुझावहरू रेडियो अन्नपूर्ण 93.4 मेगाहज पोखरा र रेडियो मर्स्याङदी 95 मेगाहज लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने अधिवक्ता जुनाकुमारी गुरुङ, नेफिन टिम र साइनो परिवारलाई धेरै धेरै धन्यवाद। म अर्जु विष्ट सल्यानी भोजेल पढ्छु। आफू पनि बाँचौँ, अरूलाई पनि बचाऊ। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासङ्घको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आइसआईको आर्थिक सहयोग, नेफिन र वाइएईको सहकार्य रहेको छ।